घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयलक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको बझाङको सयपाल एफएम 110.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
नेपालको अनुमति बिना नै भारतद्वारा दार्चुलाको महाकाली नदीमाथि अस्थायी काठे पुल निर्माण,
हुलाकी राजमार्ग आयोजनाको काम युद्ध स्तरमा अघि बढाउन खानेपानी मन्त्रीको निर्देशन,
धरनामा बसेका निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रदै,
बझाङमा यातायातको भाडामा एकरूपता नहुँदा यात्रुहरू ठगिँदै,
कार्तिक 25 गते गरिएका मन्त्री परिषदका निर्णयहरू सार्वजनिक,
संघीय शिक्षा ऐन आउनमा ढिलाइ
र राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फिर्ता।
सूचना 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 अत्यन्त जरुरी सूचना। यस बेतकोट नगरपालिका अन्तर्गत रहेका तपसिल बमोजिमका मिति र स्थानहरूमा बेतकोट नगरपालिका नगर कार्यपालिका स्वास्थ्य शाखाको आयोजनामा लामो अवधिको जन्मान्तरको लागि सेटेलाइट क्याम्प सञ्चालन हुने भएको र उक्त क्याम्पमा महिलाहरूका लागि परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट र आयुसिडी सेवा निशुल्क दिइने कुराको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यही कार्तिक 29 गते स्थान बेतकोट नगरपालिका वडा नम्बर 3 अर्नीको इङ्ग्लिस बोर्डिङ स्कुल भमका, समय बिहान 10 बजेदेखि र कार्तिक 30 गते बेतकोट नगरपालिका वडा नम्बर 7 सुडा स्वास्थ्य चौकी, समय बिहान 10 बजेदेखि। स्वास्थ्य शाखा संयोजक हरिषा पाल, बेतकोट नगरपालिका कञ्चनपुर। सम्पर्क नम्बर 98 48 849 977।
अब सुन्नुहोस् पूरा समाचार। भारतले नेपालको अनुमति बिनै दार्चुलामा महाकाली नदीमाथि अस्थायी काठेपुल निर्माण गरेको छ। सरकारले दुई स्थानमा काठेपुल निर्माण गर्न अनुमति दिए पनि भारतले भने तीन स्थानमा अस्थायी काठेपुल निर्माण गरेको हो। त्रिदेशीय सिमानाकासम्म सडक पुर्याउने उद्देश्यका साथ भारतले घटिया बगर लखनपुर लिपुलेक सडकको निर्माणलाई प्राथमिकताका साथ निर्माण गरिरहेको छ। त्यही सडकको सामान ढुवानीका लागि भन्दै भारतले बिना अनुमति ब्यास गाउँपालिका वडा नम्बर 2 पर्ने तम्पाकु र थीको भेर तथा माल्पामा तीन स्थानीय काठेपुल निर्माण अस्थायी काठेपुल निर्माण गरेको हो। महाकाली नदीका दुई स्थानमा काठेपुल निर्माण गर्न सरकारले अनुमति दिए पनि भारतले तीन स्थानमा पुल बनाएको दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी टेकबहादुर कुँवरले जानकारी दिनुभयो। गत वर्ष पनि भारतले नेपाली प्रशासनलाई जानकारी नदिकनै आधा दर्जनभन्दा बढी स्थानमा काठेपुल निर्माण गरेको थियो। एक देशले अर्का देशको भूमि प्रयोग गर्न अनुमति लिनुपर्ने प्रावधान रहेको छ, तर विभिन्न तीन स्थानमा काठेपुल निर्माण गरिरहेको भारतले नेपालको अनुमति बिना नै बाटो समेत बनाएको छ। ठेकेदार साजन विष्टले काठेपुर नजिकै भारतले बाटो समेत निर्माण गरिरहेको बताउनुभयो। गत वर्ष भारतको त्यस्तै रवैयाको चर्को विरोध भएको थियो। नेपाल भारत सीमा समन्वय बैठकमा समेत नेपाली अधिकारीहरूले यो विषय उठाएका थिए। बैठकपछि भारतीय प्रशासनले केही पुल आफै हटाएको थियो भने केही पुलहरू नेपालीहरूले भत्काइदिएका थिए।
खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग आयोजनाको काम युद्ध स्तरमा अघि बढाउन निर्देशन दिनुभएको छ। आज निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना छनौटका लागि गृह जिल्ला कञ्चनपुर आएको बेला महेन्द्रनगरमा हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका कर्मचारीहरूलाई सडकको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको हो। हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएको जनगुनासो बढ्दै गएपछि सडक निर्माण युद्ध स्तरमा गर्न मन्त्री मगरले निर्देशन दिनुभएको हो। मन्त्री मगरले आयोजना र निर्माण कम्पनीका कर्मचारीहरूलाई बोलाएर सम्झौता अनुसार नियमित ढङ्गबाट निर्माण गर्न समेत निर्देशन दिँदै काममा कुनै पनि लापरवाही नगर्न समेत आग्रह गर्नुभयो। उक्त सडक हिउँदमा धुलाम्बे र बर्सातमा हिलाम्बे हुने अवस्था अझै पनि कायम नै रहेको छ। बेलौरी कलवापुर सडक खण्ड पनि द्रुत गतिमा अघि बढाउन निर्देशन दिँदै मन्त्री मगरले काम नगर्ने कम्पनी निर्माण कम्पनीका विषयमा सम्बन्धित कार्यालयले कारवाही प्रक्रिया अघि बढाउन समेत निर्देशन दिनुभयो। हुलाकी सडक निर्माणको जिम्मा पाएको राजेन्द्र जेबी निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले शुक्लाफाटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण ढिलासुस्ती भएको बताउँदै केही काममा निर्माण कम्पनीका तर्फबाट समेत ढिलाइ भएको स्वीकार गर्नुभयो। कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको दैजीदेखि बेलडाँडी बेलौरी पुनर्वास डोके बजार हुँदै कैलालीको सदरमुकाम धनगढी जोड्ने 62 किलोमिटर कच्ची सडक कालोपत्रेका लागि बाबा हंस र जेबी शर्मा जेबी निर्माण कम्पनीले सडक कालो पत्रका लागि 30 महिनाको अवधिमा निर्माणको जिम्मा पाएका थिए। कुल 1,17 करोडको लागतमा उक्त सडकको 7 मिटर चौडाइ कालो पत्रे गरिनेछ। 30 महिनामा कालो पत्रे गर्ने जिम्मा पाएको झन्डै 20 महिना सकिएको छ। पुरै सडकको फाउन्डेसन समेत भएको छैन। काम गर्न 10 महिना मात्रै बाँकी हुँदा समेत निर्माण कम्पनीले ढिलासुस्ती गर्दा फेरि पनि दक्षिणी जनताले यातायातमा उस्तै समस्या भोग्नुपर्ने चिन्ता व्यक्त गरिएको छ।
निर्मला पन्तको हत्या भएको लामो समयसम्म न्याय नपाएको भन्दै धरनामा बसेका निर्मलाका परिवारको स्वास्थ्यावस्था बिग्रिँदै गएको छ। घटना भएको 3.5 महिना बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारले आइतबारबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धरना सुरु गरेका थिए। 5 दिनदेखि निरन्तर रूपमा धरनामा बसेका कारण पछिल्लो समय निर्मलाका बुवा आमाको स्वास्थ्यावस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ। चिसोका कारण पीडित परिवारमा रुगाखोकी तथा ज्वरो आउने जस्ता समस्या देखिएपछि आज स्वास्थ्य कर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए। आफूहरू छोरीको न्यायका लागि धरनामा बसे पनि सरकारी पक्षबाट कुनै वास्ता नभएको निर्मलाकी आमा दुर्गादेवी पन्तले दुखेसो गर्नुभयो। उहाँले धरनाको 5औं दिन बितिसक्दा पनि सरकार पक्षका कुनै पनि अधिकारीले आफूहरूको मागका विषयमा चासो नदिएको गुनासो समेत गर्नुभयो। त्यसै गरी चिसोका कारण निर्मलाका बुवा यज्ञराजको अवस्था भने निकै कमजोर भएको छ। उहाँको रक्तचाप घटेको चिकित्सकको भनाइरहेको छ। कमजोरीका कारण निर्मलाका बुवाको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका डाक्टर किशोर बोहराले बताउनु भयो। यसैबीच निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि कञ्चनपुरका प्रमुख जिल्लाधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले धरना स्थलमा पुगेर स्वास्थ्य कर्मीहरूसँग पीडित परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले डिपोको भण्डारण क्षमता नबढाएसम्म सुदूरपश्चिममा पेट्रोलियम पदार्थको अभावको समस्या कायमै रहने जनाएको छ। डिजलका लागि 3-4 दिनको मौजदात राख्न सक्ने क्षमता भए पनि पेट्रोलका लागि भने 1 दिनका लागि समेत मौजदात राख्ने क्षमता ट्याङ्की डिपोमा छैनन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीको डिपोमा 15,90,000 लिटर डिजेल, 70,000 लिटर पेट्रोल र 28,000 लिटर मट्टितेल राख्न सकिने क्षमताका ट्याङ्की रहेका छन्। भण्डारण क्षमता 70,000 रहेकोमा पेट्रोलको माग भने झन्डै 1,00,000 लिटर रहेको छ। त्यसकारण 1 दिन सार्वजनिक बिदा भए पनि पेट्रोल अभावको समस्या दोहोरिने गरेको आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले बताउनुभयो। शनिबार नेपालमा सार्वजनिक बिदा हुने र आइतबार भारतमा सार्वजनिक बिदा हुने भएकाले ढुवानी रोकिने र पेट्रोलको अभाव देखिने गरेको उहाँले जानकारी दिनुभयो।
स्थानीय जातका आलुको बिउहरू लोप हुँदै गइरहेको विषयमा सहकर्मी दानसिंह डङ्गौराले तयार पार्नुभएको यो रिपोर्ट अबको प्रस्तुतिमा।
नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि पेसा खासै फस्टाउन नसकिरहेको अवस्थामा कञ्चनपुर जिल्लामा करिब 1700 हेक्टर जमिनमा चौथो बालीको रूपमा रहेको विभिन्न जातका आलु खेती भइरहेको भए पनि परम्परागत रूपमा अधिकांश थारू समुदायले लगाउने थारू आलु लोप हुन थालेको बताउनुहुन्छ बेटकोट नगरपालिका वडा नम्बर 5 का किसान घाँसीराम राणा।
पहिला भन्ने भनेपछि त थारू आलु नै थियो, यो पछि आएर यो चाहिँ टिपेक्स निक्लेट साटा भन्ने आलु चल्थ्यो अनि त्यो 60 दिनमा भइहाल्थ्यो। त्यो आधारले चाहिँ कहिलेकाहीँ अगाडि खानको लागि मात्र रोपिन्थ्यो, नत्र थारू आलु नै रोपिन्थ्यो।
थारू आलुलाई पछिसम्म पनि भण्डारण गर्न सकिने विशेषता रहेको बताउँदै फेरि बेटकोट नगरपालिका वडा नम्बर 5 का किसान घाँसीराम राणा।
थारू आलु यस्तो चिज हो, यो साटा आलु कुहेर जान्छ अनि त्यो चाहिँ पछि धेरै दिनसम्म भएपछि अलिकत उस्तो हुन्छ, लु जस्तो हुन्छ अनि त्यसलाई खाँदाखेरि झन् मिठो हुन्छ, त्यस्तो खालको आलु हो त्यो, तर त्यसको संरक्षण हामीले गर्नु नै पर्छ।
कञ्चनपुरमा लगभग 1700 हेक्टर जमिनमा आलु खेती भइरहेको र 15-20 टन प्रति हेक्टर जमिनमा आलु उत्पादन भइरहेको कुरा बताउनुहुन्छ कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गोकुल प्रसाद बोहरा।
कञ्चनपुर जिल्लामा मुख्यतया भनौँ लगभग 1700 हेक्टरमा हाम्रो आलु खेती भइरहेछ र मोटामोटी 15 टन प्रति हेक्टरदेखि 20 टन प्रति हेक्टरसम्म उत्पादकत्व कृषकहरूले लिइरहनु भएको छ।
थारू आलुको संरक्षण सम्वर्धन र व्यवसायीकरण गर्नका लागि पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम सञ्चालन गरिएको कुरा बताउँदै फेरि कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गोकुल प्रसाद बोहरा।
जुन हाम्रो स्थानीय थारू आलु छ त्यसको बारेमा चाहिँ अब बढी जनचेतना नहुनु, धेरै मान्छेलाई थाहा नै छैन त्यसको स्वादको बारेमा, त्यसको विभिन्न गुणहरूको बारेमा, त्यसको रोग सहन सक्ने क्षमताको बारेमा। त्यसले गर्दाखेरि बिस्तार बिस्तारै कृषकहरूले जुन हाम्रो स्थानीय आलु छ त्यसलाई चाहिँ त्यसको क्षेत्रफल एउटा बिउ जोगाउने काम अथवा एउटा धार्मिक अथवा एउटा परम्पराको हिसाबले मात्रै गरिरहनु भएको छ र त्यसलाई चाहिँ हामीहरूले हाम्रो क्षेत्रको पहिचान यो कैलाली र कञ्चनपुर जिल्लामा हामीसँग रहेका विभिन्न स्थानीय जातहरू मध्ये हाम्रो पहिचान दिन सक्ने, हामीले यो क्षेत्रलाई चिनाउन सक्ने सम्भावना रहेको भनेको थारू आलु पनि एउटा हो। त्यसैले हामीले यस कार्यालयले यस वर्षदेखि थारू आलु संरक्षण तथा पकेट क्षेत्र विकास कार्यक्रम लागू गरेका छौँ। यसमा चाहिँ अहिले कैलाली र कञ्चनपुरमा 20 थारू आलु उत्पादनका लागि पकेट क्षेत्रहरू बनाउने काम भएको छ। ठ्याक्कै पकेट क्षेत्रको अवधारणा अनुसार कतै अलि क्षेत्रफल पुगेका पकेटहरू छन् भने कतै हामीहरूले सुरुवात गरिरहेछौँ र यसलाई चाहिँ 2-4 अन्तरालमा सम्वर्धन गर्दै, संरक्षण गर्दै र यसलाई व्यावसायिक रूपमा कैलाली कञ्चनपुर जिल्लाको आलु भनेर यहाँबाट हामीहरूले यो क्षेत्रभन्दा बाहिर पनि यसलाई बिक्री वितरण गर्ने र यसको गुणका बारेमा, यसको स्वादको बारेमा, यसलाई भण्डारण गर्ने यसको क्षमताको बारेमा, यसले रोग किरा सहन सक्ने जो यसका गुणहरू छन् यसका बारेमा जनचेतना फैलाउँदै यसलाई चाहिँ व्यावसायिक बजारसँग जोड्न सकियो भने चाहिँ यसको चाहिँ सम्वर्धन संरक्षण पनि हुन्छ र यसको व्यवसायीकरण पनि हुन्छ। त्यसैले यसलाई चाहिँ पकेट क्षेत्रका रूपमा विकास गरेर थारू आलुलाई व्यावसायिक रूपमा हामीहरूले अगाडि लैजाने कार्यक्रमहरू सञ्चालन गरेका छौँ।
साँच्चीकै सरकारले कम टिकाउ र भण्डारण क्षमता कम रहेको विकासी लगायत अन्य आलुभन्दा भण्डारण क्षमता बढी र खानका लागि स्वादिलो थारू आलुलाई संरक्षण र बजारीकरण गर्ने हो भने पक्कै पनि कृषि पेसाले अर्थतन्त्रलाई बलियो बनाउन सक्ने थियो कि। शुक्लाफाटा समाचारका लागि दानसिंह डङ्गोरा।
समाचारमा पालो भएको छ श्रोता विचारको। पुराना जातका स्थानीय आलुको बिउको संरक्षण कसरी गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
नारायण बोरा, रैथाने अन्नका सबै किसिमका रैथाने जातहरूलाई हामीले जगेर्ना गर्नुपर्छ र त्यो सम्बन्धी विषय विज्ञहरूलाई उहाँहरूको सल्लाह लिएर विषय विज्ञहरूलाई नियुक्त गरेर राज्यले नै गर्नुपर्ने राज्यको दायित्व।
यसको लागि अब उपयुक्त समयमा बिउ बिजन उपलब्ध गराउने अनि किसानहरूले पनि समयमा लगाएर बिउ जोगाउने काम गर्नु पर्यो र अनि सरकारले पनि यसप्रति अब किसानहरूको कुनै मान्छे गरिब हुन्छन् कुनै मान्छेको सित मात्र खाना लाउनु पुग्छ, जुन मान्छेलाई खाना लाउनु पुग्दैन उसको लागि अब रोजगारीको अवसर पनि हुने भयो। त्यसको लागि बिउ बिजन समयमा उपलब्ध गराइदिएर अब भण्डारण गर्ने पनि अब बिउ बिजन राख्ने ठाउँ पनि उपलब्ध गराइदियो भने राम्रो हुन्थ्यो।
हरसिंह रावल, थारू आलुको सम्बन्धमा यो स्थानीय उत्पादनलाई नेपाल सरकारले प्रोत्साहित गर्नको लागि विभिन्न कार्यक्रमहरू त सञ्चालन गरेकै छ विभिन्न ठाउँमा। त्यही पनि अब स्थानीय उत्पादनको लागि विशेष आलु पकेट क्षेत्र बनाइकन छुट्याएर त्यसको लागि सरकारी अनुदान रकम दिई किसानहरूलाई प्रोत्साहित गर्यो भने यो आलुमा परनिर्भरतालाई कम गरी स्थानीय उत्पादनबाट नै तरकारीको आपूर्ति गर्न सकिन्छ। अहिले चाहिँ विषादीयुक्त इन्डियाबाट आएको आलुहरूलाई कन्ट्रोल गर्नको लागि के हदसम्म योगदान गर्न सक्छ।
स्वादिलो त एकदम राम्रो, यसको त झोल पनि मिठो होइन, तरकारी पनि मिठो हुने, रोग पनि कम लाग्ने हो। तर अहिले चाहिँ यो के यसमा चाहिँ गाई गोरुको मल धेरै चाहिने हुनाले मान्छेले गाई गोरु पाल्न छोडिसके, त्यसको लाग्दा चाहिँ कम उत्पादन हुँदैछ। सरकारले चाहिँ जनतालाई होइन गोबर मलकै प्रयोग गरेर यसै आलु उत्पादन गर्न लगायो भने एकदम राम्रो छ, खानामा पनि मिठो हुने, स्वादिलो। सरकारले पनि पहल गरिदिनु पर्यो संरक्षण गर्नको लागि समयमा बिउ बिजनहरू ल्याएर। यो त हिउँदोमा त हुँदैन, यसलाई त अलि अरू आलु भन्दा छिट्टै लगाउनु पर्ने हुन्छ।
डङ्गरा, थारू आलुला पहिले चाहिँ बहुत थारू किसान उक्र लगाए तर आजकल चाहिँ रेटी जाइ त आजकल लौ बिया टिपिएस गार्डन कनाए त हाम्रो थारू आलु चाहिँ रेटी जाइ त एक मार चाहिँ थारू आलु चाहिँ संरक्षण गर लाग सबैजना बिया बचाएको परल र लगाएको परल। थारू आलु चाहिँ खानामा स्वादिलो फेर र पाछसम्म चाहिँ बचाइ फेसेक जाइ थियो आउर आलु चाहिँ सर्ना यी चाहिँ पाछसम्म चाहिँ नि सर्ना होला गर्छ यी बिया चाहिँ बचिना परल र लगाएको फेर परल।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगार्ज, बारासिङ्गा एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शोभायात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
काठमाडौँका विशेषज्ञ डाक्टर अब जेके मेडिकेयरमा डाक्टर शम्भुदत्त जोशी एमबीबीएस एमडी फार्म एमडी डर्माटोलोजी नाम शिविर अस्पताल एमबीबीएस नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ
डाक्टर आउने मिति कार्तिक 30 गते शुक्रबारका दिन
सम्पर्क स्थान जेके मेडिकेयर अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर फोन 0995252656 मोबाइल 9848723066 र 9848752095
के तपाईँ प्रहरी जवान असही इन्सपेक्टर तथा लोक सेवाका अन्य कक्षाहरू लिन चाहनुहुन्छ
यदि चाहनुहुन्छ भने स्टार कोचिङ एन्ड ट्युसन सेन्टरलाई सम्पर्क गर्नुहोस्
सञ्चालन हुने विषयहरू
प्रहरी जवान असही इन्सपेक्टर तथा लोक सेवाका अन्य तयारी कक्षाहरू
इङ्ग्लिस ल्याङ्ग्वेजका साथै कम्प्युटर अटो क्याडका सबै कक्षाहरू
कृषि विकास बैङ्क तथा वाणिज्य बैङ्कका तयारी कक्षाहरू
र एसई का तयारी कक्षाहरू सञ्चालन भइरहेको बेहोरा जानकारी गराउँदछौ
सम्पर्क स्टार कोचिङ एन्ड ट्युसन सेन्टर पार्क मोड एभरेस्ट बैङ्कको माथि कञ्चनपुर
थप जानकारीका लागि सम्पर्क नम्बर 0995252580 र 9812711129
खुसीको खबर
अब स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनु नपर्ने गरी तपाईँहरूकै सहर महेन्द्रनगरको गली नम्बर 3 फ्रीलाइन स्थित यामाहा सोरुमको पश्चिम पट्टी रहेको कञ्चन हेल्थ क्लिनिक छाला तथा यौन रोग स्त्री तथा प्रसूति रोग पेट तथा अल्सर रोग नसा तथा मानसिक रोग र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरहरूद्वारा विशिष्ट सेवा प्रदान गरिने हुँदा समयमै नाम दर्ता गराउन हुन जानकारी गराउँदछौ
डाक्टर गोविन्द रोकाया एमबीबीएस एमओ जर्नल फिजिसियन प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 8 बजेसम्म
डाक्टर स्मृति रावल एमबीबीएस एमओ जर्नल फिजिसियन प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म हाम्रा सेवाहरू अल्ट्रासाउन्ड यूएससी भिडियो एक्स रे ल्याब सेवा र नेबुलाइजर सेवा
कञ्चन हेल्थ क्लिनिक गल्ली नम्बर 3 फ्री लाइन यामाहा सोरुमको पश्चिम पट्टि सम्पर्क नम्बर 0995216606 9800606696
क्षयरोग सम्बन्धी अत्यन्त जरुरी सूचना
2 हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको प्रमुख लक्षण हो
साँझपख हल्का ज्वरो आउनु
खकारमा रगत देखिनु
खान मन नलाग्नु
दुब्लाउँदै जानु अन्य लक्षणहरू हुन्
यदि कसैलाई त्यस्ता लक्षणहरू देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई खकार जाँच गराऊ
क्षयरोगको जाँच तथा औषधिहरू स्वास्थ्य संस्थाहरूबाट निशुल्क पाइन्छ
तपाईँलाई जीर्ण क्षयरोग पनि लागेको हुन सक्छ त्यसको उपचार नेपालमा निशुल्क उपलब्ध छ क्षयरोग नियमित उपचारले निको हुन्छ
आधारभूत स्वास्थ्य तथा सरसफाई उपशाखा भीमदत्त नगरपालिका कार्यालय र शुक्लाफाटा एफएम द्वारा जनहितमा जारी सन्देश
विश्रामपछि समाचारमा स्वागत छ अब बाँकी खबर कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रभित्रका सबै धार्मिक स्थलहरूको एकीकृत योजना बनाएर विकास गरिने बताउनु भएको छ श्री शिवधाम क्षेत्र विकास समितिले आज शिवधाम क्षेत्रमा आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले नगर समृद्धिको प्रमुख आधारमा पर्यटन भएकोले धार्मिक पर्यटन विकासका लागि एकीकृत योजना बनाएर जाने धारणा राख्नुभयो शिवधाम क्षेत्र सहित नगर क्षेत्रका सबै धार्मिक स्थानको संरक्षण सम्वर्धन र प्रचार प्रसारका लागि सबै धार्मिक संस्थाहरूको सहभागितामा धार्मिक सभाको आयोजना गर्नका लागि उहाँले आह्वान समेत गर्नुभयो कार्यक्रममा नगर प्रमुख विष्टले पर्यटन प्रवर्धनमा टेवा पुगोस् भनेर नै भम्किनी रौटेला झिलमिला ब्रह्मदेव जोडिने गरी जैविक धार्मिक पर्यटकीय मार्ग बनाइएको पनि बताउनुभयो नगर प्रमुख विष्टले शिवधाम रहेको नगर प्रमुख विष्टले शिवधाम क्षेत्रको योजनाबद्ध विकासका लागि गुरु योजना बनाउन नगरपालिका तयार भएको पनि बताउनुभयो धार्मिक क्षेत्रका बाँझो जग्गा प्रयोगमा ल्याएर आकर्षण क्षेत्रका रूपमा विकास गर्न आफूले आग्रह गर्दै आएको उल्लेख गर्दै उहाँले नगरवासीले विकासका हरेक कार्यमा साथ दिने प्रतिबद्धता समेत जनाउनुभयो भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा योग भवन निर्माणका लागि 30 लाख रुपियाँ बजेट विनियोजन गरेकाले भवन बनाउन जग्गा खोजी गर्न थालिएको नगर प्रमुख विष्टले जानकारी जानकारी दिनुभयो। बैतडीको दुर्गा स्थानमा जन्मिएका स्वर्गीय महन्त पूर्ण गिरीजी महाराजको अगुवाईमा 2022 स्थापना गरिएको शिवधाम क्षेत्र 7.5 बिघा जमिनमा फैलिएको छ। यस क्षेत्रमा पशुपतिनाथको मन्दिर, दत्तात्रेय मन्दिर, शनि मन्दिर, गृह सभागृह, यज्ञशाला, हनुमान मन्दिर, राधा कृष्ण मन्दिर, गुरुकुल विद्यालय लगायतका संरचना रहेका छन्। कार्यक्रममा गुरुकुल निर्माण, गुरुकुल विद्यार्थीका लागि छात्रावास निर्माण, पशुपतिनाथ मन्दिरको पर्खाल र प्रवेशद्वार निर्माण, सभागृह हलको तलाथप, शिवधाम क्षेत्र भएर बग्ने नालामा निकास, खोलामा तटबन्ध निर्माण, गौशाला र धर्मशाला निर्माण गरिनुपर्ने माग गरिएको समितिका अध्यक्ष रामदत्त बडुले जानकारी दिनुभयो।
छोटो दूरीका लागि बझाङभित्र चल्ने जीपमा यातायात भाडा दर नहुँदा यात्रुहरू गाडीबाट गाडी चालकले दोब्बर भाडा लिने गरेको गुनासो गरिरहेका छन्। 2 नगरपालिका र 10 गाउँपालिका रहेको बझाङमा तिहार मनाएर घरमा गएका कर्मचारी, विद्यार्थी र रोजगारीको लागि विदेशिएका यति बेला गाउँघरमा आएका छन्। विदेशमै बस्दै आएका भए पनि नागरिकता नबनाएकाहरू नागरिकता बनाउनको लागि सदरमुकाम चैनपुर जानेको सिमखेतको जीप पार्कमा दिनहुँ संयोजनाको भिड लाग्ने गरेको छ। 2073 भदौ 16 गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक यातायाततर्फ भाडादर रुट जाजत सम्बन्धमा बसेको बैठकले कच्ची सडकमा 1 किलोमिटर 10 रुपियाँ र पक्की सडकमा 5 रुपियाँ तोकेको भए पनि अहिले भने गाडी चालकले मनोमनी भाडा लिने गरेका छन्। यसैबीच जिल्ला प्रशासनमा नागरिकता र विदेशको लागि पासपोर्ट बनाउनेको भिड लाग्ने गरेको छ। दसैँ र तिहारको मौका पारी घर आएका र नागरिकता नबनाएको हुँदा जिल्लाका विभिन्न ठाउँबाट नागरिकता र पासपोर्ट बनाउन जानेको प्रशासनमा घुइँचो लाग्ने गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिकाको बेलादेवीपुरमा बहिराहरू अध्ययन गर्ने विद्यालय निर्माण गरिने नगर प्रमुख निरपबहादुर ओडले बताउनु भएको छ। आज दक्षिणकाली आधारभूत विद्यालयको 3 कोठे भवनको शिलान्यास गर्दै नगर प्रमुख ओडले सो प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले धनगढी उपमहानगरपालिकाले फरक क्षमता भएका व्यक्तिहरूलाई अवसर दिने कुरा नीति तथा कार्यक्रममा नै समेटेको बताउनुभयो। धनगढी उपमहानगरपालिकामा एउटा मात्रै बहिराहरूलाई पठन पाठन गराउने विद्यालय भएको बताउँदै नगर प्रमुख ओडले त्यसलाई व्यवस्थित बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने पनि बताउनुभयो। विद्यालय भवन निर्माण गर्नका लागि एक दिन श्रमदान गर्न नगर प्रमुखले समुदायसँग आग्रह समेत गर्नुभयो। बहिरा सङ्घ कैलालीका अध्यक्ष दिनेश पनेरुले बहिराको लागि विद्यालय भवन निर्माण गर्न सहयोग गर्नेलाई धन्यवाद दिनुभएको थियो। उहाँले सबैको सहयोग भए चाँडै यस विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालन गरिने पनि बताउनुभयो। विद्यालय भवन धनगढी उपमहानगरपालिका र वेल्डनको सहयोगमा निर्माण हुन गइरहेको पनि पनेरु बताउनुभयो। भवन निर्माण समिति र वेल्डन बीच आज नै सम्झौता भएको वेल्डनका इन्जिनियर गोकुल जोशीले बताउनुभयो। त्यस विद्यालयमा 90 जना विद्यार्थी मध्ये 35 जना बहिरा विद्यार्थी रहेका छन्। चाँडै बहिराहरूको मात्रै पठन पाठन हुने गरी संरचना निर्माण गरिने पनि जनाइएको छ।
विद्यालयको आर्थिक स्थितिलाई सुधार र विद्यार्थीहरूको पेसागत दक्षताका लागि बैतडीको पाटन नगरपालिका वडा नम्बर 9 हुक्केडाँडा स्थित सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूले मेनबत्ती उत्पादन गरेका छन्। कक्षा 6 देखि कक्षा 10 सम्मका विद्यार्थीहरूले विद्यालयमै मेनबत्ती उत्पादन गरेका हुन्। पेसा तथा व्यवसाय विषयको प्रयोगत्मक समयमा विद्यार्थीहरूले मेनबत्ती उत्पादन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो। उक्त प्रयोगत्मक कक्षाबाट उत्पादन भएको मेनबत्तीबाट विद्यालयलाई राम्रै आर्थिक लाभ भएको अध्यक्ष बाटको भनाइरहेको छ। विद्यालयका 8 जना शिक्षकलाई निजी स्रोतबाट तलब दिँदै आएको छ। विद्यार्थीहरूले उत्पादन गरेका मेनबत्ती बिक्रीबाट आएको रकमबाट निजी शिक्षकहरूलाई तलब भत्ता दिन सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। पेसा तथा व्यवसाय विषय अध्यापन गराउने शिक्षिका चन्द्रा भाटको प्रभावकारी प्रयोगत्मक सिकाइबाट विद्यार्थीहरूले 7 प्रकारका मेनबत्ती बनाउन सिकेको प्रधान अध्यापक नरेन्द्र भट्टले बताउनुभयो। विद्यालयमा विद्यार्थीहरूले दशैँपछि मेनबत्ती बिक्री गरेर 51,000 रुपियाँ आमदानी गरेका छन्। त्यहाँ उत्पादित मेनबत्ती विद्यालयबाटै बिक्री हुने गरेको जनाइएको छ। त्यसबाहेक जिल्लाका पाटन, खोडपे लगायत अन्य स्थानीय बजारहरूमा समेत बिक्री गरिएको विद्यालयले जनाएको छ।
बाजुराको खप्तड छेडे दह गाउँपालिकाबाट जिल्ला सदरमुकाम मार्तडी जाँदै गरेको C1J543 नम्बरको जीप साँपे मार्तडी सडक अन्तर्गत बुढी गङ्गा नगरपालिका वडा नम्बर 2 बल्देमा दुर्घटना हुँदा चालकको ज्यान गएको छ। ज्यान जानेमा त्रिवेणी नगरपालिका वडा नम्बर 4 40 वर्षीय जीपका मालिक सहित रहेका चालक धनबहादुर सावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उहाँको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। दुर्घटनामा 2 जना घाइते भएका छन्। घाइते हुनेमा मृतक चालक सावतका 22 वर्षीय छोरा नवराज सावत र खप्तड छेडे दह गाउँपालिका वडा नम्बर 5 दोगडीका कुम्भ बुढा रहेका छन्। घाइतेहरूको थप उपचारका लागि अछामको बयलपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जीप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जीप सडकभन्दा 100 मिटर तल खसेको जनाइएको छ।
भैतरीमा एक जोडीले पहिलो सन्तानको रूपमा छोरीको न्वारानको दिन भोज खुवाएका छन्। पाटन नगरपालिका वडा नम्बर 8 स्थित खोला भन्ने गाउँमा मदन भाट र हेमन्ती भाटले आफूले पहिलो सन्तान छोरी पाएको अवसर पारेर स्थानीयहरूलाई भोज खुवाउनु भएको हो। समाजमा छोरा जन्मिँदा मात्रै खसी काट्ने र छोरी जन्मिँदा भोज बतेर नगर्ने भएकाले आफूले गलत परम्पराको अन्त्य गर्नका लागि छोरीको न्वारानको दिन खसी काटेर भोज आयोजना गरेको भाट दम्पतिले जनाएका छन्।
नेपाल प्रेस युनियन दार्चुलाको अध्यक्षमा मनोज बडु चयन हुनुभएको छ। बुधबार राति सम्पन्न 5 औं जिल्ला अधिवेशनले पत्रकार बडुको नेतृत्वमा सर्वसम्मत रूपमा जिल्ला कार्य समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा सुन्दर सिंह धामी, जनजाति उपाध्यक्षमा बिसन सिंह बुढाथोकी, सचिव किरण सिंह धामी, सहसचिव भावना सिंह र कोषाध्यक्षमा दमयन्ती जोशी लगायत 13 सदस्यीय कार्य समिति चयन भएको छ। यसै गरी युनियनको केन्द्रीय प्रतिनिधिमा विक्रम गिरी, राजेन्द्र प्रसाद बडु, प्रेम चुनारा, कमलराज जोशी, खेमराज बडु, शेरसिंह सामन्त र मन्जु कोली चयन भएका छन्। सुदूरपश्चिम प्रदेश प्रतिनिधि भने चयन हुन बाँकी रहेको छ।
कैलालीको टिकापुरमा प्रहरीले 2 स्थानबाट जुवातास खेल्दै गरेका 18 जुवाडेहरूलाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका वडा नम्बर 1 खाद्य गोदाम नजिक पुष्कर राज मल्लको घरमा जुवा खेलिरहेको अवस्थामा 12 जनासँगै 2,71,830 रुपियाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताउनुभयो। त्यसै गरी सोही वडाको पशुहाट बजार नजिक कर्णसिंह विष्टको घरबाट 6 जना जुवाडेसहित 59,000 रुपियाँ बरामद गरिएको उहाँले बताउनुभयो। पक्राउ परेका सबैलाई थप गरेर जिल्ला चलान गरिएको डिएसपी सिंहले बताउनुभयो।
अब केही राष्ट्रिय खबर। कार्तिक 25 गते आइतबार प्रधानमन्त्री निवास बालवाटारमा बसेको मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गरिएको छ। मन्त्री परिषदका निर्णयहरू सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको हो। सार्वजनिक गरिएका मन्त्री परिषदका 22 निर्णयहरूमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको द्रुतदर निर्माण तथा नियमावली सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमतिदेखि नागरिक लगानी कोषको कार्यकारी निर्देशक पद रमण नेपाललाई नियुक्त गर्ने सम्मका निर्णयहरू रहेका छन्। यसबाहेक राजदूत नियुक्तिको सिफारिसमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र अरब इमिरेट्सका लागि कृष्ण प्रसाद ढकालसँगै इजरायलका लागि अन्जान साक्यको नाम पनि सार्वजनिक भएको छ। हाल इजरायलका लागि राजदूत निरञ्जन थापा, दक्षिण अफ्रिकाका लागि राजदूत अमृत राईलाई 3 साताको म्याद दिएर फिर्ता बोलाइएको छ। थापा रापरभाका नेता पनि हुन् भने राई परराष्ट्र सेवाका कर्मचारी हुन्। यसै गरी केही दिन अघि सर्लाहीमा भएको झडपमा परिमारिएका रामविलास महतोको परिवारलाई 10 लाख रुपियाँ उपलब्ध गराउने निर्णय पनि सार्वजनिक गरिएको छ।
अस्थायी नै भए पनि अहिले स्थानीय तहले धमाधम शिक्षा सञ्चालन कार्यदिशा लगायतका कानुन बनाएर धमाधम शिक्षक नियुक्ति गर्नेदेखि विद्यालय गाभ्ने काम गरिरहेका छन्। तर शिक्षाको मूल जरो आफूलाई मात्रै मान्ने शिक्षा मन्त्रालय अहिलेसम्म पनि ऐन बनाउन सक्षम देखिएको छैन। कानुन आयोगले सङ्घीय शिक्षा ऐनको मस्यौदा भदौ 1 हप्तामै तयार गरेर शिक्षा मन्त्रालयलाई बुझाइसकेको छ। मन्त्रालयले सहसचिव सूर्य गौतमको नेतृत्वमा छलफल समिति बनाएर मस्यौदामाथि हेरफेर समेत गरिसकेको छ। तर पनि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन संसदमा पेश गरेर पारित गराउन खासै अग्रसरता नदेखाएको शिक्षाविद्हरूको गुनासो रहेको छ। अब हो केही दिनपछि संसदको नयाँ अधिवेशन सुरु हुँदैछ। सङ्घीय शिक्षा ऐनको मस्यौदामाथि मन्त्रालयगत र कर्मचारीको छलफल लगभग सकिसकेको छ। मन्त्रालयका कर्मचारी र विज्ञका तर्फबाट अन्तिम चरणमा पुगेको मस्यौदा संसदमा पेश गर्ने तयारी रहेको शिक्षा मन्त्रालयका सहप्रवक्ता विष्णु प्रसाद मिश्रको भनाइ रहेको छ। संसदमा पेश भइसकेपछि ऐनको मस्यौदा छलफलका लागि समितिमा जानेछ। शिक्षा तथा स्वास्थ्य समिति र उपसमितिमा छलफल भएपछि फेरि संसदमा आउने ऐन पारित हुन भने त्यति सजिलो देखिँदैन।
अब खेल खबर। सन् 2020 ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ। पहिलोपल्ट ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो। म्यानमारको याङ्गुन स्थित थुबुन्ना रङ्गशालामा गत मङ्गलबार भएको बङ्गलादेश विरुद्धको खेलमा 1-1 नतिजा निकालेर पनि नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो। एसियाली फुटबल महासङ्घ एएफसीले छनौटका 4 समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने 4 टिम मध्येका उत्कृष्ट 2ले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियम अनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो। नेपालको अनुमति बिना नै भारतद्वारा दार्चुलामा महाकाली नदीमाथि अस्थायी काटे पुल निर्माण,
हुलाकी राजमार्ग आयोजनाको काम युद्ध स्तरमा अघि बढाउनका लागि खानेपानी मन्त्रीको निर्देशन,
धरनामा बसेका निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रदै,
बझाङमा यातायातको भाडामा एकरूपता नहुँदा यात्रुहरू ठगिँदै,
कार्तिक 25 गते गरिएका मन्त्री परिषदका निर्णयहरू सार्वजनिक,
संघीय शिक्षा ऐन आउनमा ढिलाइ
र राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फिर्ता।
समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905-25574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।